नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा म एक श्रृङ्खलामा पूरा हुने कथाहरू लिएर आइपुगेको छु। आज 2066 सालमा प्रसारण भइसकेको श्रुति सम्वेकको कथा बजेको अङ्क हामी पुनः प्रसारण गर्दैछौ। अनमोल मणिको कथा संग्रह निलिमा र गाढा अँध्यारोभित्र संग्रहित दुईवटा कथाहरू आजको कार्यक्रममा प्रस्तुत गर्छौ। अनमोल मणिको कथा संग्रह निलिमा र गाढा अँध्यारो 2066 सालको असारमा पहिलो पटक प्रकाशन भएको हो। यसै संग्रहभित्र संग्रहित शीर्ष कथा निलिमा र गाढा अँध्यारो अब वाचन सुरु हुन्छ। गाढा अन्धकार सबेरै टकटकिसकेको थियो। घामका किरणहरू निस्तेज हुँदै थिए। सडक पारी गुलमोहरको झाँगिएको रूप थियो। यो गुलमोहर फुल्ने मौसम हो। रातामै गुलमोहर फुलेका थिए। गुलमोहरको रूखको काबबाट आएको घामको तीखो किरण चहकिलो देखिएको थियो। त्यसबाट अनुहार बचाउन म बेला बेला देब्री हत्केलाले छेक्थेँ। हत्केलाले घाम छेक्ने काममा पनि म अरू जस्तै विफल भइरहेको थिएँ। ठिक त्यही बेला मलाई पुरुष स्वरले बोलायो, निलिमा। त्यति बेला म उही पुरानो छाता लिएर घण्टाघर मुनि उभिएकी थिएँ। घण्टाघर आफैमा प्राचीन सहर हो। यो घण्टाघर सहरमा दैवी शक्ति बोकेका देवी र कुमारीका टुँडालहरू छन्। सुकेनाश लागेर पात ओइलाउँदै गएका वृक्षहरू छन्। यो दुलौटे सडकमा सडक बालबालिका रमाएर खेलिरहन्छन्। रातभर दिनभर पनि सडक उज्यालो बनाइराख्ने लाइटहरू जुनकिरी जस्तो हर रात जबरजस्ती बलिदिन्छन्। एक्लो सडक रुँगेर गाढा अँध्याराले यी सबैलाई रातभर नन्याउँछ। यी सबैसँग रातभर खेल्छ, सँगै सुत्छ र घाम सडकमा ओर्लिनु अघि एका बिहानै यो धुलौटे सडकबाट बेपत्ता हुन्छ। हो, उसले एक्कासी बोलाएपछि मेरा सबै तन्द्रा बिहान गाढा अँध्यारो भागे जस्तै गरी भागे। सोचे, म को हुँ? को हो निलिमा? को हो यो पुरुष? उसले खोजेको निलिमा मै हुँ? वास्तवमा आजसम्म मलाई यसरी कसैले बोलाएको थिएन। उसले बोलाएपछि मसँग स्वास्नी मानिस हुनुको गन्ध अझै बाँकी छ भन्ने विश्वास भयो। लोग्ने मानिस स्वास्नी मानिससँग हुने आध्यात्मिक जादु मसँग पनि रहेछ भन्ने लाग्यो। स्वास्नी मानिसको आध्यात्मिक जादुले पुरुषहरू लट्ठ हुन्छन्। लट्ठ मात्रै होइन, स्खलित पनि हुन्छन्, सकिन्छन् पनि। सायद स्वास्नी मानिसमा हुने यो आध्यात्मिक जादु मैले कहिल्यै हटाउन सकिनँ र त म आज निलिमा भएँ कि म आफूलाई भत्किन लागेको पुरानो पार्टी पौवा जस्तो एक्लो उभ्याइरहेकी छु यहाँ। यो हिसाबले त कसैलाई आकर्षित गर्नु नपर्ने हो, तर एउटा पुरुष आवाजले बोलाइरहेको छु। सोध्छु, त्यसो भए म को हुँ? यही पुरुषकी निलिमा? मैले कुनै ईश्वरको प्रार्थना गरिनँ। ईश्वरका नाममा पुजिने लोग्ने प्रेमी वा कुनै मूर्ति मैले पुजिनँ। त्यसैले म थालीमा अक्षतापाती बोकेर कहिल्यै मन्दिर छिरिन पनि। लोग्नेको अँगालोमा रात बिताउनु, प्रत्येक दिन थिलथिलो जिउ लिएर आलस्य भएर उठ्नु, अस्वाभाविक रूपमा अर्काका लागि मेरो भुँडी बढाएर गर्भवती भइदिनु, घरेलु पीडाका यी कुनै अनुभव मैले लिन सकिनँ। यसो भनौँ, लिन पनि मलाई सबै मान्छेहरू सधैँ पराया लागे। यी सबै मान्छेका आकृति म जस्ता होइनन् भन्ने लाग्यो। मलाई मेरो विचार आफ्नो लाग्दैन, स्वभाव आफ्नो लाग्दैन, अनुभव र सोच वा मसँग भएको भनिने विवेक यी कुनै पनि आफ्ना लाग्दैनन्। कोही यसलाई निजत्व दिन सक्लान्, तर मेरो जन्म निजत्व मात्र होइन। त्यसैले मलाई सधैँ लाग्छ म को हुँ। स्मृतिमा मेरो विगत वा मेरो जन्मकथा, बाल्यकाल, यौवन अवस्था सबै धमिलो भएर नाच्छ। जति बेला म जन्मिएँ एउटा उमङ्ग छायो, दीपावली भयो, तर मेरो जन्म आइमाईको रूपमा भएको थियो। म नाङ्गै जन्मिएँ, नाङ्गै हिँडेँ, त्यति बेला पनि म आइमाई नै थिएँ। मेरो जिउ कसिलो, भरिलो र पुष्ट थियो। त्यति बेला पनि म मात्रै आइमाई भएँ। जति बेला प्रेमी बने, पाउजु बनाए बजाएर छमछम नाचेँ ती दिनहरूमा, अनि अझै बढी आइमाई भएँ। अहिले चाउरिँदै गएको छालाको डोब, गालाको डोब, झोलिँदै गएका हातपाखुराका मांसपेशी, आकर्षक घट्दो सुक्दै गएको मेरो नितम्ब, यी सबै हिजो मेरै थिए। सोध्छु, त्यसो भए हिजो म को थिएँ, आज म को हुँ? अनुत्तरित छु, के हिजो म कसिलो स्तन वा भरभराउँदो यौवन मात्रै थिएँ त? के हिजो विज्ञानको परीक्षण मात्रै थिएँ? थाहा छ उसले बोलाएको निलीमा म होइन, तर उसले भनेका सबै कुरा सुनिदिन्छु। घण्टाघरमुनि उभिएर ऊ भन्छ, निलीमा तिमीलाई थाहा छैन, घण्टाघरको घडी उल्टो घुमिरहेछ। यस समयलाई यही घण्टाघरले कैद गरेको छ। हामी यसको मुनि छौँ र सेकेन्ड, मिनेट, घण्टा सुईसँगै हाम्रो आयु घुमाइरहेका छौँ। लाग्छ उसले भनेका कुरा असत्य होइनन्। यो घडी बनाउने मान्छे निकै बुद्धिमान हुनुपर्छ। हामीलाई उसले विज्ञानको पछि पछि लगाइदियो, दिन र रातको भ्रम सृजना गराइदियो, र हामीमध्ये दिनमै घाम हराए पनि, जुन उदाए पनि वा गाढा अन्धकार पसे पनि त्यसलाई दिन भन्न बाध्य छौँ। उसले आफ्नो भनाई जारी राख्यो। कथाकार कुमार नगरकोटीको काठमाडौँ फिवर कथापात्रले जस्तो मैले उसलाई भनिनँ, महाशय, हाम्रो युगभरिका प्रख्यात अप्रख्यात दार्शनिक चिन्तक वा धर्मगुरु सबै यही घण्टाघरकै सुईसँगै घुमे, चाहे त्यो सुई सुल्टो घुमोस् वा उल्टो। इतिहासका आकर्षक डिल्लाबाजहरू प्लेटो, नेत्से, गान्धी, फ्रायड, सार्त्र, मार्क्स, डेकार्ते, स्पिनोजा, ब्रेख्त, सिजी युङ, यी सबै उल्टो घुम्ने घडीको सुईसँगै घुमे। त्यसैले डेकार्तेले भन्यो, म सोच्छु त्यसरी म छु। मैले सोचे पनि नसोचे पनि म त छु नै। त्यसो त घडी सुल्टो घुम्दा पनि म नहुन सक्छु वा उल्टो घुम्दा पनि म हुन सक्छु। विज्ञान रहेसम्म म रहन्छु, तिम्रो चेतना रहेसम्म विज्ञान रहन्छ। त्यो घडीको सुई तिम्रो चेतना नरहे पनि घुमिरहनेछ। उसले निश्चय फ्रायड, गान्धी, डेकार्ते, स्पिनोजा, सिजी युङ वा कुमार नगरकोटी पढेको छ छैन मलाई थाहा छैन। अरूलाई नचिने पनि कुमार नगरकोटी त नेपाली नै हो, उसलाई त चिन्नुपर्ने ठान्छु। कुमार अहिलेसम्म मरेको छैन, ऊ कहाँ भौतारिरहेको होला त्यो त म जान्दिनँ। उसले कुमारलाई चिनेको वा भेटेको छ छैन पनि मलाई थाहा छैन। यो उसको व्यक्तिगत कुरा हो, मलाई कसरी थाहा हुन्छ? यदि थाहा हुन्थ्यो भने यो घण्टाघरमुनि उसले निलीमा भनेर एकहोरो कुरा गरिरहँदा मैले केही प्रतिक्रिया गर्नुपर्ने हो, तर गरिनँ। जरुरी ठानिन पनि, बरु सोचेँ कुमारलाई यसै गरी कतै उभिरहेको भेट्यो भने यो मान्छेले के भनेर सम्बोधन गर्ला, कुमारको खोलिँदै गएको तारु देख्दा त्यो मान्छेलाई कस्तो लाग्ला। तर अर्को महत्त्वपूर्ण कुरा छ, उसले मलाई किन निलीमा निलीमा भनेर सम्बोधन गरिरहेको होला? निलीमा, डेकार्तेले घोषणा गरेरै आफूलाई बिर्सिसक्यो, ऊ विज्ञान रहेसम्म बाँचिरहनेछ। इमेल, इन्टरनेट, गुगल वा यी प्राचीन पुस्तकालयहरूमा स्क्यान गरेर भए पनि उसलाई यहाँका विद्वान बनाउँदाहरूले जिउँदो राख्नेछन्। तर सायद तिमीले त अब मलाई बिर्सिसक्यौ, तिम्रो यात्रा गहिराईतिर गयो। प्रतिक्रिया विहीन भएपछि मेरो प्रतिक्रियाको अपेक्षा नगरी उसले व्यङ्ग्य गर्यो, समाजसँग मोहभङ्ग भएर तिमीले रोजेको सतहको मृगतृष्णा त्यागेर गरेको गहिराईतिरको यात्रा निरर्थक छ। तिमी गहिराईमा पुगेपछि तिम्रो बढ्दो बुढो सौन्दर्यले तिमीलाई घोस्नेछ, तिमी आफ्नो जन्मलाई धिक्कार्नेछौ, त्यसपछि तिमी यही असामाजिक जस्तो लाग्ने सामाजिक भिडमा मिसिन आउनेछौ। उसले मलाई उसकी पूर्व प्रेमिका निलीमा भन्ठान्यो भन्ने अनुमान लगाउन अब मलाई गाह्रो भएन। त्यो निलीमा उसकी स्वास्नी हुन नसकेकी प्रेमिका हुनुपर्छ, मैले त्यही अनुमान गरेँ। उसले सम्भावित स्वास्नी बनाएको थियो होला उसलाई, मैले त्यही कल्पना गरेँ निलीमा बारे। र मैले कल्पना के पनि गरेँ भने, यदि निलीमा यस पुरुषकी प्रेमिका भएको भए उनीहरूबीच विवाह अघि यौन सम्पर्क भयो कि भएन होला, जो वर्जित छ। उनीहरूले पक्कै एकअर्कालाई चुमेको त हुनुपर्छ, निधार ओठ, गाला र हत्केलाहरूमा, शहरका पार्क र रिसोर्टहरूमा पनि मस्ताराम घुमेको हुनुपर्छ। यी दुवैले पक्का पनि कुनै प्राचीन मन्दिरमा विवाह गर्ने आधुनिक कसम खाए होलान्, आधुनिक शैलीमा सँगै रोएका थिए होलान्, र कतिचोटि सँगै हाँसेका पनि थिए होलान्। यिनीहरू सिनेमा घर कसरी गए होलान्, नाटक हेर्न कसरी थिएटर छिरे होलान्, वा कसैले फ्याट सोधिहाल्दा परिचय दिनुपर्दा कसरी लजाएर दिए होलान्। सूर्य पहेलिएको छ। घण्टाघर छेउका गुलमोहर बाहेकका रुखहरूमा मान्छेका करङ जस्ता हाँगा मात्र छन्। म घण्टाघर मुनि उभिएकी छु। डेकार्तेले भने जस्तै मैले सोचे पनि नसोचे पनि म त छु नै। घाम छ, सडक लमतन्न छ, हतार हतार क्याम्पस छिर्दै र निस्कँदै गरेका प्राध्यापकहरू छन्, विद्यार्थीहरू छन्, प्रेमीहरू छन्। रानी पोखरी देखिएको छैन। क्याम्पसको भित्तो रङ्गीन छ, जहाँ धेरै राजनीतिक नारा पोतेका छन्। म त्यहाँ कतै प्रेमका उक्तिहरू छन् कि भनेर आँखा डोलाउँछु र छेउमा ऊ पनि उभिएको छ। हुनहुनाएर चलेका गाडीसँगै सहर हल्लिरहे झैँ लाग्छ। सडकमा हिँड्ने मान्छेहरू स्खलनपछिको थकाइ जस्तो शिथिल हिँडिरहेको देख्छु र पनि झर्कोलाग्दो गरी आउने गाडीका आवाज र हर्नलाई पचाएर हामी उभिएका छौँ घण्टाघर मुनि। तिमीले यो घण्टाघर मुनि छाडेर गएपछि पनि म बाँचिरहेछु, उसले बिना कुनै सङ्कोच स्वाभाविक भएर भन्यो। बाँच्नका लागि मैले सबै थोक गरेँ र म अहिलेसम्म बाँचिरहेछु। कुरो टुङ्ग्याएर ऊ गजबले हाँस्यो र उसले बाँच्न गरेका भनेका सङ्घर्षका पर्दाहरू छोटकरीमा बिस्तारै यसरी उघार्यो। सधैँ जस्तै तिमीले त्यो साँझ मलाई यहाँ छाडेपछि भक्तरबन्द जस्तो कालो सिसा जडित गाडीमा तिमी चढेको देखेँ। त्यतिखेर मैले बोलाउँदै गर्दा तिमीले कालो सिसा भएको त्यो गाडीको ढोका लगाइसकेकी थियौ। मेरो आवाज त्यही सिसामा ठोकिएर मैतिर फर्केको थियो। भोलिपल्ट पत्र पत्रिकाले लेखे तिमी विज्ञान प्रयोगशाला गएकी छौ, तर तिनले त्योभन्दा बढी जानकारी खुलाएका थिएनन्। बरु तिम्रो पासपोर्ट साइजको फोटो छापेका थिए। उसै पनि यहाँ पत्रकारहरू कुनै पनि जानकारी न भेरिफाई गर्छन् न इन्भेस्टिगेसन। कार्यालय बस्छन्, अश्लील साइटहरूमा नाङ्गा आइमाएका गुलाबी जीव हेर्छन् र टट्टाएका आँखामा असन्तुष्ट अनुभूति गर्छन्। तस्विर हेरेर एकछिन तातिन्छन् र क्षणभरमै चिसिन्छन् पनि, अनि साँझ ढल्किँदै गएपछि प्राप्त अपुष्ट जानकारी छापेर पर्यावरण नष्ट गर्छन्। तर अचम्म भोलिपल्ट त्यही खबर मान्छेहरू चाख मानेर पढिरहेका हुन्छन्। तिम्रो समाचार पनि यिनै कुराबाट प्रभावित थियो। मैले तिमी विज्ञान प्रयोगशाला गयौ भन्ने मात्र थाहा पाएँ। त्यसपछि भेट नहुँदा तिमी त्यहाँ पढाउन थाल्यौ वा अनुसन्धानमा लाग्यौ होला भन्ने ठाने, तर तिमीलाई भेट्न जान चाहिन। इमेलहरू भने प्रशस्तै पठाएको थिएँ। एउटा इमेलमा त हाम्रो विगतको धेरै यादहरू समेटिएको थियो र केही लामो पनि थियो। तिम्रा नीला आँखाहरू भएको फोटो पनि मैले त्यही इमेलमा पठाएको थिएँ। एक साँझ म त्रिचन्द्र क्याम्पसको बाटो हिँड्दै थिएँ। ठ्याक्कै तिमी जस्तै मान्छेलाई पारी सडकमा देखेँ। निलो कुर्ता लगाएर महेन्द्र शालिकतिर बढिरहेको त्यो आकृतिलाई मेरा आँखाले पछ्याइरहे। हिँडाइको चाल पनि तिम्रै जस्तो लचकदार। हतार हतार यो ट्राफिक जाम छिचोलेर म पल्लो किनारमा पुगेँ। छिर्की हानेर अगाडि गएँ, उसको बाटो छेकेर उभिएँ र गम्भीर मुद्रा बनाएर उसलाई नमस्कार गरेँ। तर एकटकले हेरेपछि तिमी होइनौ भन्ने जाने र मैले आफ्नो गलत परिचयको षड्यन्त्र रचेर उसको आँखाबाट अलग पाएँ। कतिपल्ट त म तिम्रो यादले एकहोरिएर कहिले चिया पसलमा चिया खाएर पैसा नतिरी हिँडेको छु। यस्तै धेरै सङ्घर्ष खेपेर र रचेर बाँचेँ। त्यो घटनापछि पक्कै एक दिन भेट हुन्छ, यो पृथ्वी कत्रो होला र भन्ने पनि लागिरह्यो। ग्लोब समात्दा र उचाल्दा लाग्थ्यो मैले यो पृथ्वी स्थल नै उचालेको छु र उचालिने मध्यमा यो जमिनको कुनै कुनामा हिँडिरहेकी तिमी पनि छेउ।
44-25-765
होइन हो मदन, के भन्न हिँडेको यस्तो
के हुनु दिली? बुलबुल पब्लिकेसनको नम्बर कण्ठ पारेको सहयात्री सदस्य बन्नका लागि।
सहयात्री सदस्य के हो यस्तो भनेको?
बुलबुल पब्लिकेसन नयाँ भएको र नयाँ लेखकहरूका लागि विशेष प्राथमिकता दिने हुनाले यो वर्ष 1000 जनालाई सहयात्री सदस्य बनाउने रे। म पनि बन्नु पर्यो भनेर फोन नम्बर कण्ठ पारेको 44-25-765
सदस्य बनेपछि के पाइन्छ?
सदस्य बनेपछि एक वर्षसम्म बुलबुलले निकालेको सबै किताबहरू पठाइदिन्छन् रे, पत्रिकाको ग्राहकलाई जस्तै।
ए, घरमै पठाइदिन्छन् रे?
त्यो त राजधानीभित्र भए घर घरमै रे, राजधानी बाहिरका लागि पाएक पर्ने ठाउँमा रहेको स्टेसनरी पसलमा लगिदिने रे।
कतिवटा किताब आउँछ एक वर्षमा?
खै 3 निस्किसकेछ, एक दर्जन त आउला नि हो। 1000 रुपियाँमा एक दर्जन मात्रै किताब आयो नि, ठुलै कुरो हो नि।
ओहो, कुरो त ठिक लाग्यो मलाई। ल, म पनि सहयात्री सदस्य बन्ने। भन त, नम्बर कति रे बुलबुल पब्लिकेसनको?
44-25-765
बुलबुल पब्लिकेसन, दिल्ली बजार, काठमाडौँ। सुने 44-25-765।
अनि के फरक पर्यो त? मैले मन नलगाएर जवाफ फर्काएँ। र तिमीले छाडेपछि म कुनै पनि नसामा लट्ठ भइनँ। बिछोडको पीडाले मलाई पटक्कै छोएन। मैले पीडालाई मात्र आफ्नो ठानिनँ, जुन औषध प्रेमीहरू बिछोडपछि ठान्छन्। मैले तिम्रा ती सबै चिठीहरू जलाएँ र खरानीमा बाँकी राखेँ सम्झनाहरू। अक्षरहरू टुक्रा टुक्रा पारेर जोड्नै नसक्ने गरी भत्काइदिएँ। उद्ृढ, गम्भीर वा कठोर भए जस्तो पनि गर्यो। म आज यहाँ भेटिएँ यो पनि एउटा गम्भीर सङ्घर्ष हो। वास्तवमा म तिमीसँग भेट्दै थिइनँ, अन्त जाँदै थिएँ। भन, यत्रो वर्षपछि तिमी किन मसँग भेटियो? ऊ एकनाश बोलिरह्यो। तिमीले छाडेपछि यहाँ धेरै भयो। घण्टाघर उल्टो घुम्यो, सुन्दरी प्रतियोगिता भयो, स्त्रीहरू प्रदर्शनीमा राखिए, होचा पुड्काहरूको क्याटवाक हुन्थ्यो। तिमीले मलाई एक्लै छाडेपछि श्रीमतीद्वारा पालिएका पुरुषहरू प्रदर्शनीमा राखिए, डिस्कभरी अन्तरिक्ष पुगेर फर्कियो, पृथ्वीमा मंगल ग्रहको जग्गा किनबेच थालनी भयो, याचरी उद्योगमा कुखुराका चल्ला जन्माए जसरी टेस्ट्युबमा मान्छेका आकृतिका केटाकेटी जन्मन थाले र सबै आइमाई कुमारी रहन थाले, भ्रूण प्रत्यारोपण सफल भयो र साइनाको समस्या जन्मियो, कन्डमको जन्म भयो र वीरहरू स्वतन्त्रता खोसिएको विरोधमा उत्रिए। तिमीले छाडेपछि यहाँ विज्ञानले धेरै थोक गरिदियो। मलाई खिदका छाडेर हाँस्न मन हुँदाहुँदै पनि हाँसिन। सोध्छु, म यहाँ किन उभिएँ, उसलाई किन बताऊँ? मैले कुनै योजना गरेर उसलाई भेटेको थिइनँ, अब किन भेटिएँ भनौँ? यहाँसम्म आइपुग्दा म केबाट के भएँ? म को हुँ आफैलाई सोधिरहेको, म कसरी उसका प्रश्नको जवाफ फर्काउँ? उसलाई देखेपछि एक मनमा लाग्यो, मान्छेहरू देखिएको स्वरूप बिम्ब मात्रै हो, उनीहरूको अस्तित्व छ भन्नु देखिएको सग्लो आभास मात्रै हो। मान्छेहरू आफैले सृजना गरेका यस्तै भ्रमपूर्ण आभासहरू बोकेर हिँडेका छन्। दुःखका ससाना कणहरू जोडेर सिङ्गो जीवन बनाइरहेका छन्। प्रत्येक सुखको अर्को पाटोमा दुःख र दुःखमा पनि दुःख नै बोकेर बाँचेका छन्। घण्टाघर छेउका अपरिचित दृश्यहरू चलमलाउँछन्। सिरिस र गुलमोहरका हाँगाहरू हावाको झोक्काले सुसाउँछन्। हाँगा सुसायो वा पात मैले देखिनँ, सुने मात्र। मैले सिरिस र गुलमोहरका रुखतिर आँखा तन्काइरहेको बेला पुरानो बसपार्कपट्टिबाट मुर्दा बोकेका अपरिचित मान्छेको हुल अगाडिबाटै आर्यघाटतिर हिँड्यो। कहाँ लगिनेछन् यी लासहरू? नचाहेरै पनि म उसलाई सोध्छु, बिक्रीका लागि। ऊ सजिलो गरी जवाफ फर्काउँछ, तिमीले मलाई छाडेपछि यी सबै भए। लासहरू थाना लगिन्छन्, लासहरू अदालत लगिन्छन्, लासहरू मन्त्रालय लगिन्छन्, लासहरू झण्डावाल गाडीमा पनि हिँड्छन्। अख्तियार आयोग, अनुसन्धान केन्द्र, गुम्बा, चर्च, मन्दिर, मस्जिद, दरबार सबैतिर लासहरू जान्छन्, किनभने अचेल लासहरू बिक्री गरिन्छन्। उसका अभ्यस्त कुरा सुनेर म दङ्ग हुन्छु। अनौठा कुरा गर्ने यो मानिस अर्थात् निलिमाको प्रेमी अनौठो छ। सोध्छु, महाशय, गलत मान्छेसँग तपाईँ आफ्नो व्यस्त समय बर्बाद गरिरहनु भएको छ, माफ गर्नुहोला, म तपाईँलाई चिन्दिनँ। तिमी निलिमा होइनौ, सायद तिमी तरङ्ग पनि नदेखिने गहिराईमा गयौ र मलाई भुल्यौ। तिमीले भनेको एकदम ठिक हो, सबै मान्छेहरू गलत छन्, कोही सही होइनन्। आफूलाई सही भन्नेहरू सबैभन्दा बढी गलत हुन्। बिस्तारै मान्छेहरू आफैलाई बिर्सिँदैछन्, कसरी अरूलाई सम्झिउन्? निलिमा, तिमीसँग भेट गर्न पाएकामा म खुसी छु। थाहा छैन किन हो, तिमीलाई म गलतहरू बीच पनि सही देख्छु। यति भनेर ऊ कमलादी मोडपट्टि लाग्यो, फेरि केही सम्झेझै गरेर फर्कियो र भन्यो, तिमीले मलाई बिर्सियौ, ठिक गर्यो। सबैलाई सम्झिनुहुन्न, तर एक्कासी स्मृतिहरू टाढिन सक्छन्। त्यसले तिम्रो स्मरण क्षमतामा पनि असर पुर्याउन सक्छ। म तिम्रो उही पुरानो प्रेमी पदम हुँ, जसले तिम्रो नाममा धेरै रात सम्झनामा बिताएको छ र धेरै कविता तिम्रा लागि लेखेको छ, मात्रै निलिमाका नाममा। मैले भने, महाशय माफ गर्नुहोस्, म निलिमा होइन, तपाईँ उस्तै अनुहार देखेर झुकिनुभयो। म निलिमाको क्लोन हुँ, उस्तै दुरुस्तै उस्तै। मलाई निलिमा जस्तो बनाउन सकिन्छ कि सकिँदैन भनेर वैज्ञानिकहरूले परीक्षण गरेका थिए, उनीहरू परीक्षणमा सफल भए। यो सब विज्ञानले गरेको प्रगति हो। अघि तिमीले भने जस्तै, वा अनमोल मणि भन्ने एउटा कथाकारले लेखे जस्तै, जसरी टेस्ट्युबमा बिरिएर डिम्ब खोलेर भ्रूण बने, जसरी एउटाको गर्भबाट अर्काको गर्भमा भ्रूण प्रत्यारोपण गर्न वैज्ञानिकहरू सफल भए, त्यसै गरी विज्ञानको अर्को सफलता हुँ म, क्लोन। म ठ्याक्कै अर्काको प्रतिरूपमा जन्मिएको हुन्छु र धेरैलाई भ्रम दिन सफल हुन्छु, जस्तो अहिले म तपाईँकी निलिमा भइदिएँ। उसको निधारका धर्साहरूको खुम्च्याइले ऊ अलमलमा परेर अस्पष्ट भएको प्रष्ट हुन्थ्यो। उसले एकटकले मलाई हेरिरह्यो, शिरदेखि पाउसम्म, नितम्ब, स्तन, ओइलाउँदो अनुहारको चमक सबै सबै उसले गाढा तरिकाले हेऱ्यो। त्यसपछि घण्टाघर मुनिबाट उसले आफ्नो हातको पुरानो घडी हेऱ्यो। घण्टाघर र उसको घडीमा समय बराबर थियो। उसले सायद यस्तै सोच्यो, घडी घुम्यो र फेरि उल्टो घुम्यो। त्यसपछि न उसले प्रतिक्रिया दियो, न त मेरो कुनै प्रतिक्रियाको प्रतीक्षा गर्यो। घण्टाघर मुनिबाट ऊ फटाफट पहेँलो सूर्य बढ्दै गरेकोतिर लाग्यो। गुलमोहरका रुखहरू उस्तै थिए, हाँगाहरू उस्तै थिए, पातहरू उस्तै थिए। आकाश धुम्म भएको थियो, जहाँबाट सबेरै बेपत्ता भएको गाढा अँध्यारो फेरि घण्टाघरतिर आउने तयारी गर्दै थियो।
कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक निलिमा र गाढा अँध्यारो हो। यो कथा अनमोल मणिको कथा संग्रह निलिमा र गाढा अँध्यारोभित्र संग्रहित शीर्ष कथा हो। यसको वाचन हामीले श्रुति सम्वेकमा सुनायौं। अब यसैभित्रको अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँ उपत्यका सँगसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक अहिले उज्यालोको मोबाइल एप्लिकेशन UJYAALO उज्यालोबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ र यसबाट तपाईँले डाउनलोड पनि गर्न सक्नुहुन्छ। साथै उज्यालोको वेबसाइट ujaloonline.com पनि यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सकिन्छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी अनमोल मणिको कथा संग्रह निलिमा र गाढा अँध्यारोभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। योभन्दा अघि हामीले यसै संग्रहको शीर्ष कथा सुन्यौं। अब अनमोल मणिको अर्को कथा निलिमा र गाढा अँध्यारोभित्र संग्रहित कथा यथावतको वाचन शुरू हुन्छ। रिसेप्सनकी त्यो राम्री केटीसँग पहिलो भेट सहरको एउटा म्यारेज ब्युरोमा भएको थियो। त्यो दिन जुन दिन ऊ म्यारेज ब्युरो छिर्यो, सेतो भुँडीको खाल्डो नाइटो देखिने गरी पिङ्क कलरको साडी लगाएकी त्यहाँकी रिसेप्सनिस्टले उसको स्वागत गरे। त्यो केटी उन्नत स्तन र नितम्बमा सजिएकी थिए। अग्लो हिल लगाएकी ऊ बेला बेला अप्ठ्यारो मानिज्ने गरी साडी सम्याउँदै आफ्नो सेतो भुँडीको नाइटो सोप्थे। यसो भनौ, ऊ त्यहाँ पुगेपछि त्यो केटी निकै हार्दिक देखिए। ऊ हार्दिक थिएन, जाँच पडतालतिर ऊ लागेन। उसको उद्देश्य त्यस केटीको हार्दिकताको परीक्षा लिनु पनि थिएन। ऊ कोठामा छिर्दा त्यो फरासिली केटी अर्को कोठाबाट आउँदै थिए। केटीलाई उसले हल्का पावरदार चस्माबाट राम्ररी ठम्म्याएको थियो। उनीहरू त्यो कोठामा जम्का भेट भएका थिए। त्यो राम्री केटीले पहिले उसलाई नमस्कार गरे, त्यसपछि सत्कारका अन्य आदरभाव, सन्चो बिसन्चोको खबर, घर ठेगाना, परिवार एक एक केलाएर सोधी। चिया, कफी, सुपारी, पान, ब्याग पाइपर, रम, लोकल ठर्रा आदिको लतबारे निकै चासो राखेर जान्न खोजे र भनी, यहाँको स्वागतमा म के टक्र्याउँ, चिया कि कफी? उसलाई लाग्यो चिनी र उसको स्वर उस्तै गुलियो छ र स्वादिलो पनि। उसले तत्कालै जवाफ दिन सकेन। प्रस्ताव अनुसार चिया वा कफी कुन चिजको स्वीकृति दिउँ वा त्यो मिठो स्वर मात्र अनुभव गरेर उसको सामान्य आफ्नो उपस्थिति जनाइराखौं। त्यो राम्री केटीले उसलाई अर्को कोठामा जाने इसारा गरे र अघि लागे। त्यति बेला उसको शरीरबाट निस्केको अत्तरको सुगन्ध उसको नाकमा ठोकियो। लत्रिएको सारीको सपकाले उसलाई अलिकति छोयो। सारीको सपको सम्याउँदा उसले केटीको काखी पसिनाले लछप्पै भिजेको प्रश्न देख्यो। ऊ त्यो गन्ध र सारीको मुलायम छुवाईले भन्दा त्यो केटीको चाल, बोली र सौन्दर्यले लट्ठिसकेको थियो। उनीहरू छिर्ने बाटामा एउटा खैरो ढोका देखियो। बाहिरको एउटा स्विच उसले दाबेकी मात्र के थिए, ढोका आफै खुल्यो। त्यसपछि उनीहरू एउटा ठूलो टेबल, छेउमा सानो दराज र केही नयाँ ब्रान्डका कम्प्युटर भएको सफा कोठामा पुगे। त्यो राम्री केटीले म्यारेज ब्युरोको नियमानुसार अगाडिको कम्प्युटरको कालो किबोर्डमा लामा लामा नङ भएका गोरा र खिरिला औँला दाबेर उसको नाम टाइप गरी त्यसैसँग उसको उमेर, ठेगाना, वर्ण, उचाइ, तौल लगायतका भौतिक शरीरमा प्रत्यक्ष देखिने सबै कुरा सोधी र कम्प्युटरको कालो किबोर्डमा आफ्ना सेता र खिरिला औँलाहरू कुदाई। त्यसपछि उसलाई एउटा ठूलो स्क्रिन भएको कम्प्युटर छेउ पुर्याएर भने, कृपया हाम्रो कम्प्युटरले सोधेका प्रश्नको सत्य उत्तरमा चिनो लगाइदिनुहोला। यसले तपाईँको सम्पूर्ण रुचि पत्ता लगाउन हाम्रो कम्प्युटर महोदयलाई सजिलो हुनेछ। कम्प्युटरलाई तपाईँको सोचाइ र मनमिनले साथीसँग लगन जुराइदिन सजिलो हुनेछ। यो कम्प्युटरले जुराइदिएको लगन अहिलेसम्म फरक परेको छैन। उसले मनमा नै केटीको बिहे नभएको भएको अनुमान लगाउन खोज्यो। उसैसँग मन मिलेको कल्पना गर्यो। साँच्चै म्यारेज ब्युरोमा केटीहरू जुर्दा रहेछन् भन्ने कुरा मनमा नै सोच्यो, तर केही बोलेन। बरु केटीले गरेको कम्प्युटरको बयान चुपचाप सुनिरह्यो। समर्थन गरे जसरी बेला बेला टाउको हल्लायो। केटीले चाहिँ कम्प्युटरले कसरी पक्का जोडी जुर्याउँछ बयान गरिरही। उसको कम्प्युटर बयान यस्तो थियो, त्यो कम्प्युटर नभएर बलियो घोडा हो। ऊ त्यो घोडा भर्खरै नयाँ ग्राहकलाई बेच्दैछ र ऊ घोडाको गुण र दोष बताइरहेकी छ। ऊ चाहिँ जोडी जुराउने आधुनिक शैलीप्रति कृतज्ञ भइरहेको थियो। उसले राम्री केटीको निर्देशन अनुसार म्यारेज ब्युरोमा गर्नुपर्ने सबै प्रक्रिया बिना हिचकिचाहट पूरा गर्यो। कम्प्युटरले अप्सनमा उत्तर राखेका सोधेका छोटा प्रश्नको उत्तर दोहराई तेहराई प्रश्न गरी राम्ररी पढेर मात्र दियो। पढ्न झन्झट लाग्यो, तर आफ्नै रुचि अनुसारको जीवनसाथी चाहिएकाले पढ्न बाध्य भयो। सोच विचार गरेर आफ्नो मनले खाएको उत्तरमा मात्र छिनो लगायो। तपाईँको सम्पूर्ण उत्तर हाम्रो कम्प्युटरमा इन्ट्री भयो। तपाईँको उत्तर प्रशोधनपछि तपाईँको अङ्क प्राप्त हुनेछ। उसले मधुर स्वरमा हल्का लिपस्टिकमा सजिएका आफ्ना पाताला ओठ चलाए। त्यसपछि यो कम्प्युटरले तपाईँको रुचि अनुसारको साथी पत्ता लगाउनेछ। उनीहरू गफिँदै गर्दा कम्प्युटरले उसको प्राप्ताङ्कसहितको चिट बाहिर निकाल्यो। उसले भने, बधाई छ, हाम्रो कम्प्युटरले 100 पूर्णाङ्कमा तपाईँको प्राप्ताङ्क 89 राखेको छ। भोलि ठिक 11 बजे यति नै नम्बर पाएकी केटी साथीसँग तपाईँको भेट हुनेछ। यहीँ आउनुहोला, कृपया समयको ख्याल गर्नुहोला। अहिले तपाईँ जान सक्नुहुन्छ। म्यारेज ब्युरोको नियमअनुसार अब त्यति गरे बापत उसले 1000 रुपियाँ तिर्नु पर्थ्यो। तिर्यो, लाग्दो नगद थमाएर रिसिट पर्समा राख्यो र जीवनसाथी खोज्ने परीक्षामा कम्प्युटरले दिएको डिस्टिङ्सन अङ्क लिएर ऊ त्यहाँबाट फर्कियो। एकपल्ट तोकिएकै समयमा ऊ त्यहाँ पुग्यो। ठिक त्यही समयमा रिसेप्सनकी त्यो राम्री केटी त्यहाँ आइसकेकी थिए र उससँगै थिए अर्की केटी पनि, जो म्यारेज ब्युरोकी राम्री केटी जति राम्री थिएन, तर उसलाई नराम्री भनिहाल्नुपर्ने कुनै कारण पत्ता लगाउन साह्रै गाह्रो थियो। उसले दुवैलाई राम्ररी निहालेर हेऱ्यो। दुवै गोरा र बान्की परेका थिए। दुवैका उन्नत छाती, चौडा नितम्ब, खिरिला औँला, पातला ओठ समान थिएनन्, तर यी दुवै चिज उनीहरूका मूल गहना थिए। दुवैले आफ्नो सेतो भुँडीको खाल्डो नाइटो देखिने गरी पातलो खालको महँगो र चिल्लो साडी पहिरेका थिए। म्यारेज ब्युरोकी केटीले पिङ्क कलरको र अर्कीले हल्का निलो रङको। उनीहरूको नाइटो देखेपछि उसले मनमा नै सोच्यो, सभ्यताको रोगन फेरेपछि मान्छेले आफूलाई पनि फरक देखाउन थालेका होलान्। मान्छेहरू भोजन, बास, प्रेम वा क्रीडाका नाममा आफूलाई विवेकशील कहलाइरहेका छन्, तर उहिले मान्छेहरू नाङ्गै हिँड्थे, शिकार गर्थे र ओडारमा सँगै सुत्थे। त्यति बेला सायद सौन्दर्य पारखी कोही पनि थिएनन्। सुदूर अतीतका पुर्खाहरू त्यसैले घातक अहङ्कारग्रस्त पनि थिएनन्, सरल थिए। अहिले सायद यही सौन्दर्यले मान्छेमा दम्भ, स्वार्थ, संकीर्णता र राग पैदा गरिदिएको छ र मान्छेहरू अहङ्कारग्रस्त भएका छन्। आइमेहरूको गोरो भुँडीमा हुने यो खाल्डो नाइटो दम्भ, स्वार्थ, संकीर्णता र राग पैदा गर्ने अहङ्कारग्रस्त चिज हो। ऊ यस्तै सोचमा डुबिरहेकै बेला म्यारेज ब्युरोकी राम्री केटीले उनीहरूको परिचय गराइदिए। कम्प्युटरले तपाईँहरूको रुचि समान देखाएको छ, लाख लाख शुभकामना। कामना राम्री केटीले दुबईलाई सम्बोधन नगरी भनी, तपाईँहरू केही दिन एकअर्कालाई नजिकबाट चिन्न चाहनुहुन्छ कि तुरन्तै बिहे गर्नुहुन्छ? राम्री केटीको कुरा सुनेपछि एकछिन दुवैजना चुप रहे। दुवै उमेर चढेका थिए, सायद पहिलो बोली बढी प्रभावकारी हुनुपर्छ भन्ने दुवैले ठाने। केही क्षणपछि उसले आफू कम्प्युटरको तथ्याङ्क विश्लेषणप्रति पूर्ण विश्वस्त रहेको जनायो। सय पूर्णाङ्कमा आफूहरूले 89 अङ्क ल्याएको कुरा सम्झ्यो। हनीमुनका लागि धेरै दिन पर्खेर बर्बाद गर्नु उसलाई त्यति उचित लागेन। यहाँलाई कस्तो लाग्यो? उसले केही क्षणपछि आफ्नो स्वास्नी बन्न लागेकीलाई हेरेर भन्यो। उसले पनि स्वीकृतिमा टाउको हल्लाए र कम्प्युटरलाई धन्यवाद दिए। जोडी राम्रो जोडेको थियो, दुवै उस्तै बढ्नका थिए। केटो पावरदार चस्मा लगाउँथ्यो र स्मार्ट थियो, उमेर चाहिँ दुवैको उस्तै थियो। अनुमान गर्न गाह्रो थियो, झट्टभन्दा 35-40 भन्नुपर्ने खालको थियो। ल, तपाईँहरूको हनीमुन रमाइलो होस्, बिहेको प्रमाणपत्र म इमेल मार्फत भोलि पठाइदिनेछु। राम्री केटीले अलि नखरा पारेर भने, कृपया यो महत्त्वपूर्ण समय एकछिन पनि खेर नफाली हनीमुनका लागि गइहाल्नुहोस्। म ट्याक्सी बोलाइदिउँ, त्यसभन्दा पहिले बाँकी फी भुक्तानी गरिदिनु भए म आभारी हुने थिएँ। उनीहरूले ट्याक्सी अस्वीकार गरे र दुबईको सहमतिमा सार्वजनिक बसबाट उनीहरू हनीमुनका लागि लोग्नी स्वास्नी भएर रमाइलो जङ्गल रिसोर्टतिर लागे। त्यसअघि बाँकी फी भुक्तानी गरिदिए। कम्प्युटरले मिलाइदिएको आफ्नो जोडीप्रति दुबई कतिसम्म विश्वस्त थिए भने एकअर्कालाई मनपर्ने र नपर्ने सबै कुरा मुखले नभनिकन दुबईलाई थाहा थियो। जस्तो मनपर्ने रङ, मनपर्ने जनावर, मनपर्ने मान्छे, मन नपर्ने बानी, मन नपर्ने ठाउँ, मन नपर्ने खानेकुरा आदि आदि। यात्रामा दुवै एकअर्कासँग सम्हालिएर टाँसिए, बाटामा हात समाएर हिँडे र त्यस रातदेखि उनीहरू एउटै ओछ्यानमा सुत्न थाले। विवाहको एक महिना पुग्न केही दिन बाँकी रहेकै बेला उनीहरू दुवै फेरि त्यही म्यारेज ब्युरो आइपुगे, जहाँबाट उनीहरू सार्वजनिक बस चढेर निजी हनीमुनमा गएका थिए। त्यहीँ ओर्लिए। बिहेको 30 दिन नपुग्दै दुवैलाई कम्प्युटरले दिएको डिस्टिङ्सन मार्कप्रति विश्वास हराउँदै गयो। दुवैले कहीँ न कहीँ केही गल्ती भयो भन्ने सोचे। हनीमुन पछिका साँझहरूमा सामान्य कुरामा पनि उनीहरू बीच असामान्य विवाद हुन थाल्यो। कतिसम्म भने बिस्तारै विवाद बढेर बिहेको 30 दिन नपुग्दै उनीहरू एउटै ओछ्यानमा सुत्न छाडे। कम्प्युटरमा हाम्रा केही उत्तरमा पक्कै गल्ती भएको छ, एक साँझ उसले श्रीमतीलाई भन्यो। फेरि फी तिरेर अङ्कमा पुनर्प्रयोग गर्ने कि? उसको पछिल्लो प्रस्तावप्रति श्रीमती चाहिँले अस्वीकृति व्यक्त गरे तापनि अघिल्लो कुरामा स्वीकृति जनाए। विवाहप्रति पछुतो त मानिन, तर केही असहज महसुस गरी। त्यसपछि उनीहरूले फेरि म्यारेज ब्युरो जाने निर्णय गरे। खास भएको के थियो भने, प्राय साँझ रातिको खाना खाइसकेपछि अबेर केटीको मोबाइलमा लगातार मिस कल आउँथ्यो। उनीहरू एउटै ओछ्यानमा सँगै पल्टिरहेका बेला बारम्बार आउने मिस कलले केटालाई केही असहज महसुस गराएको थियो। एक साँझ उसले स्वास्नीलाई सोध्यो, यति राति लगातार मिस कल गर्ने को हो? तिमी मोबाइल अफ गरेर बस। तर उसकी स्वास्नीले त्यो कुरो मानिन, बरु प्रतिवाद गरी। त्यस्तै विवादको एक दिन उसले फ्याट्ट भनी, यो मेरो भूतपूर्व लोग्नेको मिस्कल हो। उत्तरले ऊ अबाक भयो, किनकि उसकी स्वास्नीले पहिले पनि एउटा विवाह गरिसकेकी छ भन्ने उसले सोचेको थिएन। कारण मिस्कल थियो, बढेर पूर्व लोग्नेसम्म पुग्यो। त्यसपछि उनीहरूबीच बोलीचाली 81 कम हुन थाल्यो। कम्प्युटरले देखाएको समान रुचिमा क्रमशः फरक हुँदै गयो। अन्ततः उनीहरू फेरि म्यारेज ब्युरो गए। त्यो दिन उनीहरू पुग्दा म्यारेज ब्युरोमा उस्तै भिड थियो जस्तो उनीहरू पहिलो दिन पुग्दा देखेका थिए। केही जोडीहरू हनीमुनका लागि ट्याक्सी कुरिरहेका थिए, केही लजाउँदै एकअर्कालाई नहेरे जसरी हेरिरहेका थिए, कोही आफ्नो नाम दर्ताका लागि लाइनमा थिए। त्यहाँ पुग्ने बित्तिकै उनीहरूले त्यो राम्री केटीलाई देखेनन्। केही क्षण पर्खिए, जोडी खोज्न उनीहरूको स्वागतबाट थकित अनुहार लिएर त्यो केटी उनीहरू भए ठाउँमा देखा परी र उनीहरूको स्वागतमा कुनै कसुर बाँकी राखिन। मैले तपाईँहरूको विवाह प्रमाणपत्र तपाईँहरू हनीमुन गएको दोस्रो दिन नै इमेलमा पठाइदिएको थिएँ, तपाईँहरू फेरि यहाँ नआएकाले पाउनुभयो भने ठाने। उसले उठेर सारीको फेरले आफ्नो सेतो भुँडीको खाल्डो नाइटो छोप्दै भनी त्यतिन्जेल दुवै चुप रहे। त्यो मौन सन्नाटा चिर्दै विषयवस्तुमा पहिले श्रीमती चाहिँ प्रवेश गरी। उसले एक एक गरेर आफ्ना समस्याहरू सुनाए। उसले आफूहरू कुनै हालतमा सँगै बस्न नसक्ने निर्णय व्यक्त गरी। श्रीमतीको कुरामा उसले पनि सहमति जनायो। कुरो के भने, कम्प्युटरले हाम्रो खास कुरो पत्तो लगाएन छ। कम्प्युटरले प्रशोधन गरेका हाम्रा उत्तरहरू सही नठहरिएको हनीमुनको महिना दिन नपुग्दै हामीले पत्तो लगायौँ। उनीहरू दुवैको तर्क थियो, हामी आजका मिति र यही समयबाट अलग्गिएर बस्न चाहन्छौँ, हामी तुरन्त डिभोर्स गर्न चाहन्छौँ, कि त्यसका लागि पनि परीक्षा दिनुपर्छ, कि एक्स्ट्रा फी लाग्छ। उनीहरूको गफ सुनेपछि राम्री केटीले आफ्नो कम्प्युटरलाई गाली गरेकामा असन्तुष्टि व्यक्त गरे। पक्कै तपाईँहरूले कम्प्युटरलाई ढाँट्नुभयो, उसले भने। कृपया आफ्नो गल्ती ल्याएर मेरो कम्प्युटर प्रोग्रामलाई बदमाश प्रमाणित गर्न नखोज्नुहोला। डिभोर्सका लागि परीक्षा दिनु पर्दैन, तर थप शुल्क पनि लाग्छ। उसले डिभोर्स गर्न कुनै बाधा नरहेको बताए। भित्तामा रहेका स्विच थिच्दै उसले दुवैलाई सिसै सिसाले बारिएको कोठामा पुर्याए। ऊ कम्प्युटरको किबोर्डमा आफ्ना खिरिला औँला दाबेर उनीहरूको विवाहको प्रमाणपत्र डिलिट गर्नतिर लागि। त्यति बेला उसले आफू बसेको कुर्सीबाट अगाडिको ठूलो ऐनामा हेऱ्यो। ऊ त्यहाँ नजिकै उसले भूतपूर्व हुन लागेकी पत्नी अनुहारमा अभूतपूर्व खुसी नचाएर बसिरहेकी थिए। उसले सोच्यो, सभ्यताको रोगनमा फेरिएको भनिएको यो जीवन सधैँ अपूर्ण रहेछ। सभ्यतासँग मान्छेले उत्पादन गरेको बुद्धको विपासना, ओशोको दार्शनिक क्रान्ति, जीसस क्राइस्टको बलिदान, सेक्सपियरको कला र विश्वदृष्टि सबै भ्रम रहेछन्। सभ्यताको रोगनमा फेरिएपछि मान्छेले गरेका प्रत्येक विकास उसकै लागि अभिशाप भइरहेका छन्। ग्यालिलियो चन्द्रमा पुग्नु, आइन्स्टाइनले वैज्ञानिक आविष्कार गर्नु, यी सबै मान्छेको अनुशासनलाई कैद गर्न खोज्नु थियो। त्यसबेला उसले आफ्नी बहिनीको बिहेको घटना सम्झियो। उसकी बहिनीलाई माग्न एक साँझ केही पाका मान्छे आएका थिए। साथमा एउटा सुकिलो केटो थियो। मध्यरातसम्मको कुरापछि बहिनीको बिहे त्यो केटासँग तय भएको थियो। बिहे तय भएको हुँदा कुनै प्रश्नको उत्तर कसैले कहीँ प्रशोधन गरेको थिएन, न नम्बर नै दिएको थियो। बहिनीले पनि निर्णय सहज स्वीकारेकी थिए। बिहेमा जन्ती आएका थिए, मण्डप बनाइएको थियो। साँझ जन्तीहरू परालको कुन्यौ र गोठमा सुतेका थिए। उनीहरूले करेसाबारी पनि निकै फोहोर गरेका थिए। बहिनीले ज्वाइँलाई विवाहकै दिन देखेकी थिए, तर अहिलेसम्म उनीहरूको सबै कुरा मिलेको थियो। उसले पुरानै चलन ठिक भन्ने सोच्यो। विकास र प्रगतिशीलताप्रति मनमा नै असन्तुष्टि निकाल्यो। दुबईलाई राखेर राम्री केटीले भने, मैले तपाईँहरूको बिहेको प्रमाणपत्र डिलिट गरिदिएँ, अब तपाईँहरूलाई डिभोर्सको प्रमाणपत्र प्राप्त हुनेछ। उसको तन्द्रा भङ्ग गर्दै राम्री केटी बोली, बिहेका लागि जोडी खोज्न फेरि आवेदन गर्नुहुन्छ कि? उसले राम्री केटीको पछिल्लो प्रस्ताव अस्वीकार गरिदियो। उसकी भूतपूर्व स्वास्नी चाहिँ अर्को जोडीका लागि फेरि म्यारेज ब्युरोको कम्प्युटरको परीक्षामा सामेल हुन राजी भई। त्यसपछि ऊ र उसकी भूतपूर्व स्वास्नी नजिकैको रेस्टुरेन्टमा छिरे। त्यहाँ उनीहरूले धेरै बेर समय खर्चिएनन्, कुनै गम्भीर दुःख पनि व्यक्त गरेनन्। एकअर्कालाई पुनः पुरानै ठाउँमा फर्काए र रेस्टुरेन्टबाट फर्किए। उनीहरू फेरि अविवाहित र एक्ला एक्लै भए। एकछिन अघिसम्मको लोग्ने स्वास्नीको साइनो राम्री केटीको खिरिला औँलाको स्पर्शमा नाचिरहेको कम्प्युटरको माउसले डिलिट गरिसकेको थियो। रेस्टुरेन्टबाट निस्किएपछि ऊ डिभोर्सको प्रमाणपत्र लिएर त्यही सार्वजनिक स्टेसनबाट बस चढेर एक्लै घर फर्कियो। उसले भूतपूर्व स्वास्नी चाहिँ अर्को जोडी खोज्न म्यारेज ब्युरोकी त्यही राम्री केटीसँग फेरि फर्म भरेर उत्तर प्रशोधन गर्ने कम्प्युटर रुममा छिरी।
कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक यथावत हो। यो कथा हामीले अनमोल मणिको कथा संग्रह निलिमा र गाढा अँध्यारो भित्रबाट लिएको कथा हो। कथाकार अनमोल मणिको जन्म छतिवन मकवानपुरमा भएको हो। उहाँको नदी किनारमा उभिएर गजल संग्रह, निलिमा र गाढा अँध्यारो कथा संग्रह लगायत अरू पुस्तकहरू प्रकाशित छन्। हामीले आजको श्रुति सम्वेगमा अनमोल मणिका दुई कथाहरू यही निलिमा र गाढा अँध्यारो संग्रहभित्रबाट प्रस्तुत गर्यौं। कार्यक्रम सुनेर तपाईँले सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, उज्यालो रेडियो नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ नेपाल। इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiunn.com.np। हवस् त, अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको 13 श्रृंखला वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा चाहन्छौ। नमस्कार, शुभरात्री।